بسم اللہ الرحمن الرحیم، شروع کرتے ہیں اس خدا رحمان و رحیم کے نام سے جو سب کا ہے اور چاہتا ہے کہ سب اس کے ہو جائیں۔ اللہم صلی وسلم وزد وبارک علی سیدنا رحمت للعالمین حبیبنا محمد و آل طاہرین۔ السلام علیکم ناظرین، امید ہے کہ انشاءاللہ بخیر و عافیت ہوں گے۔ جہاں کہیں بھی ہمارے پروگرام دیکھ رہے ہیں، میں آپ کو خوش آمدید کہتا ہوں، آپ کا استقبال کرتا ہوں۔ یہ پیام رحمان ہے جو سرزمین قم سے آپ کی خدمت میں پیش کیا جاتا ہے۔ اس پروگرام میں الحمدللہ ایک عرصے سے توفیق حاصل ہوئی ہے کہ ایک قرآنی موضوع کو ہم گفتگو کا موضوع بناتے ہیں، گفتگو کا محور قرار دیتے ہیں۔ پہلے صرف سوروں کا تعارف ہوتا تھا، لیکن اس کے بعد کوشش یہ رہی ہماری کہ ایک قرآنی موضوع کا انتخاب کیا جائے اور اس کو قرآن کریم اور نہج البلاغہ کے آئینے میں دیکھا جائے۔ دوسرے الفاظ میں کچھ اس طرح سے کہا جا سکتا ہے کہ وہ چیزیں یا وہ موضوعات جو قرآن کریم اور نہج البلاغہ دونوں میں پائے جاتے ہیں، ان موضوعات پر ہماری گفتگو ہوتی ہے۔ ابھی تک الحمدللہ ایک اچھا سلسلہ رہا گفتگو کا، ہر پروگرام میں ایک اچھا اور خوبصورت موضوع کا انتخاب کیا ہم نے اور ہمارے معزز اور محترم مہمانوں نے اس پر ایک اچھی روشنی ڈالی۔ آج بھی ایک اہم موضوع ہے، قرآنی موضوع ہے، اور ایک اہم موضوع ہے، وہ یہ کہ انسان کا ارادہ اس کی تبدیلی میں کتنا مؤثر ہے، کہاں تک ارادہ اس کا کام کرتا ہے۔ یہ جو کہا جاتا ہے کہ جب تک انسان خود ارادہ نہ کرے، اللہ کی طرف سے اس کے سلسلے میں کوئی بدلاؤ نہیں آتا ہے، اس کا کیا مطلب ہے، کہاں تک یہ بات صحیح ہے کہ صحیح نہیں ہے، اور اگر انسان نہ چاہے تو اس کے اندر کوئی بدلاؤ نہیں آتا، انسان چاہے تو اس کے اندر بدلاؤ آتا ہے۔ یہی پوری قوم کا مسئلہ ہے اور یہی صورتحال ہے پوری قوم کے سلسلے میں۔ قوم اگر بدلنا چاہتی ہے، پہلے اسے خود ارادہ کرنا پڑے گا، اس کے بعد اللہ کی طرف سے کچھ لطف و کرم ہوگا، اور پھر اللہ اس قوم کی حالت کو بدلے گا۔ یہ قضیہ کیا ہے، اس کو ہم آج ذرا کچھ بہتر طریقے سے سمجھنے کی کوشش کریں گے۔ اس موضوع پر گفتگو کرنے کے لیے ہمارا ساتھ دے رہے ہیں فاضل محترم جناب حجت الاسلام والمسلمین مولانا علی عباس خان صاحب قبلہ۔ قبلہ، السلام علیکم ورحمۃ اللہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ میں آپ کی خدمت میں اور محترم ناظرین کی خدمت میں، کہ بہرحال انہیں نے وقت نکالا ہے اس پروگرام کو دیکھنے کے لیے، سلام پیش کرتا ہوں۔
وعلیکم السلام ورحمۃ اللہ، شکر گزار ہوں تشریف لائے پروگرام میں، وقت نکالا اس پروگرام کے لیے۔ ایک موضوع ہے، قرآنی موضوع ہے، اور اس کو ہم نہج البلاغہ کے تناظر میں بھی دیکھ سکتے ہیں۔ ایک اہم مسئلہ ہے کہ قوم کا ارادہ کس حد تک دخیل ہے ان کی تنزلی میں اور ان کی ترقی میں۔
جی،
یہ ایک ہمارا بنیادی سوال ہے آج کا، جس پر ہم گفتگو کریں گے۔ اس سے پہلے کہ ہماری گفتگو شروع ہو، یہاں پر ایک چھوٹا سا وقفہ لیتے ہیں، انشاءاللہ پھر باقاعدہ گفتگو کا آغاز کرتے ہیں۔ آئیے ناظرین، گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ ہم نے جیسا کہ بتایا کہ آج کی گفتگو کا جو بنیادی سوال ہے وہ یہ کہ ایک قوم کا ارادہ، ایک انسان کا ارادہ کس حد تک دخیل ہے اس کی ترقی میں اور اس کی تنزلی میں۔ اس موضوع پر گفتگو کرنے کے لیے ہمارا ساتھ دے رہے ہیں فاضل محترم جناب علی عباس خان صاحب قبلہ۔ خلاص، سب سے پہلے میں چاہوں گا یہی کلیئر ہو جائے کہ لوگوں کی ترقی اور تنزلی میں جو ان کا ارادہ ہے کس حد تک دخیل ہے، یہ بنیادی سوال، اس کے بعد آئیں گے انشاءاللہ پھر اسی بات کو ہم دیکھیں گے قرآن کریم اور نہج البلاغہ کے تناظر میں۔ بسم اللہ،
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، وصلی اللہ علی محمد وحل بیتہ الطیبین الطاہرین۔ کوئی بھی کام جب انسان کرتا ہے، یعنی فعل اختیاری، یعنی دو طرح کے کام ہیں جو ایک انسان سے رونما ہوتے ہیں۔ کچھ کام ہیں جو وہ اختیار کے ساتھ کرتا ہے کہ جس کے اوپر ثواب اور عذاب مترتب ہوتا ہے، کچھ ایسے کام ہیں جو اس کے اختیار میں نہیں ہیں، جیسے انسان کے جسم کے اندر خون کا گردش کرنا اس کے اختیار میں نہیں ہے، اس کے اوپر کوئی ثواب اور عقاب نہیں ہوتا۔ لیکن وہ کام کے جو انسان کے اختیار میں ہیں، جب بھی انسان اس کو کرنے یا نہ کرنے کا فیصلہ لیتا ہے تو سب سے پہلا کہ ارادہ کرتا ہے۔ ارادہ کرنے کے بعد اس کا ارادہ دھیرے دھیرے اس کے اندر شوق آتا ہے، ارادہ اور زیادہ قوی ہوتا ہے۔ پھر جب ارادہ ایک خاص اسٹیج کے اوپر پہنچ جاتا ہے تو اس کے جسم میں حرکت ہوتی ہے اور وہ آگے بڑھ کے اس کام کو کرتا ہے۔ ارادے کے بغیر کوئی کام نہیں کیا جا سکتا، اسی لیے اگر सोते में इंसान से कोई गलती हो जाए तो आप उसको गलती
नहीं कह सकते।
नहीं कह सकते। मिसाल के तौर पर कोई आदमी सो रहा है, सोते में वो आपको कुछ कहना शुरू कर दे तो आप भी पलट के उसको कुछ जवाब नहीं देंगे, क्योंकि वो गैर
उसको पता ही नहीं क्या
इख्तियारी
कर रहा
तौर
है।
के ऊपर ये काम कर रहा है। लिहाजा इरादा एक यानी मरकज़ी और मरकज़ी महवर रखता है, यानी बहुत ही अहम चीज़ है इंसान का इरादा।
अच्छा माफ कीजिएगा, इरादा कह सकते हैं वही चाहत है।
जी, वो चाहते हैं
कभी कभी
इरादा।
ऐसा, क्योंकि ऐसा होता है कि इंसान चाहता है लेकिन कि मेरे साथ ऐसा हो जाए, मुझे ये मिल जाए, लेकिन हरकत नहीं होती उसकी तरफ से।
हाँ, मैंने कहा कि देखिए इरादा एक ख़ास स्टेज पर जब पहुंचता है, यानी इसके भी कई लेवल हैं। भाई हो सकता है इंसान चाहे लेकिन ना करे, यानी अभी इसकी चाहत जिसको कहा जाता है शौक़ शदीद, यानी अभी इसकी चाहत उस मरहले पर नहीं पहुंची कि ये कुछ कर पाए। मिसाल के तौर पर इंसान थका हुआ आया घर के अंदर, प्यासा, कोई नहीं है घर के अंदर, अकेला है, आके वो कुर्सी के ऊपर बैठ गया, उसको प्यास लगी है, पानी पीना है, लेकिन थका हुआ है तो इसको इसने इरादा किया है पानी पीने का, लेकिन ये थकन अभी इसके इरादे को इस मरहले के ऊपर नहीं पहुंचा पाई है कि उठ के पानी पिए, मगर ये कि शिद्दत प्यास इतनी ज़्यादा हो कि वो फ़ौरन उठ के इस काम को करे। अगर शिद्दत प्यास ज़्यादा नहीं है तो वो थोड़ी देर बैठेगा, सुकून से आके आराम करेगा, फिर उसके बाद जाएगा और पानी पिएगा। हम लोग के जितने भी काम होते हैं उसमें सबसे पहले हमें पलट के यही देखना चाहिए कि हम अपनी ज़िंदगी में इस काम को करने का इरादा हकीकी माना में करते भी हैं या नहीं
या नहीं
करते।
करते।
और इसीलिए देखिए जो आयत तत्हीर है उसमें भी जब अहले बैत अलैहिस्सलाम की तहारत की खुदावंद मुताल गवाही देता है तो खुदावंद मुताल इस तहारत को आगे पलटाता है अपने इरादे के ऊपर। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, इन्नमा युरीदुल्लाह, कि खुदावंद मुताल ने तकवीनी हवाले से ये इरादा किया है। हमारे इरादे और खुदावंद मुताल के इरादे में फ़र्क यही है कि खुदा जैसे इरादा करता है काम हो जाता है, लेकिन हम हो सकता है इरादा करें लेकिन उसके बाद भी वो काम ना हो पाए। बता, अगर इरादा नहीं करेंगे तो नहीं होगा, वो तो 100% तय है,
ठीक
लेकिन ये भी ज़रूरी है कि हम इरादा करें तब भी काम हो
ठीक है,
जाए।
फिर वो अल्लाह की मर्जी की बात आती है,
फिर
उसके
उसमें
तकदीर
और
की बात
भी
आती है, और
दूसरे
बहुत सी
शरायत
बातें
आते
हैं।
हैं कि
जी
इरादा किस लेवल के ऊपर आता है या नहीं। लिहाजा ये इब्तदाए कार है, यानी अगर यहाँ से हमें, यानी हमें किसी भी काम की अगर शुरुआत करनी हो तो हमें पलट के अपने इरादे को आके
हर
देखना है।
काम के होने के लिए इरादे की ज़रूरत है।
इरादे की ज़रूरत है,
ठीक।
और इरादा किस तरह का हो, अच्छा है बुरा है। कभी कभी काम अच्छा होता है लेकिन हम गलत इरादे और गलत नीयत से आके उसको करते हैं। मिसाल के तौर के ऊपर बहुत आसान और रोशन मिसाल आपको दूं, नमाज़ पढ़ने के लिए कोई जाता है, नमाज़ पढ़ना बहुत अच्छा काम है, लेकिन इरादा इसका ये है, मकसद इसका ये है कि मेरी इस नमाज़ पढ़ने की वजह से लोग मुझे पहचानें,
लोग मुझे मजहबी समझने लगें।
लोग मेरी तारीफ़ करें, तो ये नमाज़ खुदा के लिए नहीं है, ये नमाज़ खल्क खुदा के लिए है, इस नमाज़ का कोई सवाब नहीं है। लिहाजा हमें बार बार पलट के देखना चाहिए कि जब हम जिस काम की नीयत कर रहे हैं, जिस काम का इरादा कर रहे हैं, उसमें हमने क्या सोच रखा है, हम क्या करना चाह रहे हैं, या नहीं बस एक रूटीन है ज़िंदगी का, सुबह सूरज निकला, रात में सूरज डूबा, हम उठे और एक काम के ऊपर चले गए और दोबारा आ गए, सो गए, खाना खा लिया, एक बस ऐसे ही जो है वो शेड्यूल है और एक ऐसे ही चलता चला जा रहा
एक
है।
निज़ाम है।
हम आके सोचें कि हमें इसके अंदर कुछ तब्दीली लेके आना है, हमें इसके अंदर कोई तरक्की लेके आना है, हमें इसको बेहतर बनाना है,
कुछ बदलाव लाना
कुछ
है।
बदलाव लेके आना है। अगर हम सोचेंगे नहीं, हम इस बात का इरादा नहीं करेंगे तो बदलाव कभी आ ही नहीं सकता। पुराने ज़माने में एक सोच थी कि अगर एक इंसान बड़ा ही होता था तो वो यही सोचता था कि मेरा बेटा भी
बड़े ही हो।
बड़ा ही हो, यानी ये तकरीबन जो है राइज था कि भाई जो जो होता था उसकी नस्ल में वही काम चलता रहता था। लेकिन धीरे धीरे ये तरक्की आई कि अगर भाई हमने नहीं पढ़ा है तो इसका मतलब ये नहीं कि हमारी औलाद भी ना पढ़े, अगर हम जाहिल हैं तो इसका मतलब ये नहीं कि हमारी औलाद भी जाहिल रहे, तब इरादा किया गया। अब माँ बाप ने आके इरादे किया कि नहीं, हमने तो नहीं पढ़ा लेकिन हमारी औलाद
पढ़े।
अच्छे से अच्छा पढ़े। अब उन्हीं ने आके जितने भी अपनी कमाई थी लगा दी औलाद की पढ़ाई के ऊपर, बाप बड़ा ही है, बच्चा जो है वो बेहतरीन किसी पोस्ट के ऊपर है। क्यों? क्योंकि बाप ने इरादा किया कि मेरा बच्चा पढ़े
तो बदलाव आया।
तो बदलाव आया। अगर ये इरादा ना करता और उसी ढर्रे के ऊपर काम चलता रहता, उसी रूटीन के ऊपर काम चलता रहता, चलता रहेगा।
सही। इसी से जुड़ा हुआ एक सवाल मैं कह सकता हूँ, फौरन एक बात जहन में आती है, قانون ہے کہ جب تک لوگ ارادہ نہیں کریں گے اللہ کی طرف سے کوئی بدلاؤ نہیں ہوگا.
جی
ٹھیک ہے, کیا اللہ ہمارے ارادے کا محتاج ہے کہ جب تک قوم کی طرف سے ارادہ نہ ہو؟ یہ اس میں کون سی مصلحت, یہ کون سی حکمت اس میں پوشیدہ ہے
جی
کہ جب تک لوگ ارادہ نہیں کریں گے اللہ بدلاؤ نہیں لائے گا؟
جی, سورہ مبارکہ رات کی آیت نمبر 11 جس کی طرف آپ نے اشارہ کیا کہ ان اللہ لا یغیر بقوم,
لا یغیر ما بقوم,
ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم, یعنی یہ حتی کے ذریعے سے کہا جا رہا ہے, یعنی بے شک, انا کے ذریعے سے بے شک خداوند متعال تبدیل نہیں کرتا قوم کی حالت کو یہاں تک کہ بدلے وہ قوم اپنی حالت کو.
شروعات قوم کی طرف سے ہے,
شروعات قوم کی,
پھر نتیجہ.
وجہ یہ ہے انسان میں اور غیر انسان میں فرق ہے. انسان ایک اختیاری مخلوق ہے, ایک ایسی مخلوق ہے کہ جس کو خداوند متعال نے اختیار دیا ہے, تجھے کرنا ہے کر, تجھے نہ کرنا ہے نہ کر.
ٹھیک,
لیکن انسان کے علاوہ جتنی بھی مخلوقات ہیں تقریباً اس طرح کا اختیار وہاں نہیں پایا جاتا. مثال کے طور پر اگر پہاڑ سے کہا جائے کہ تو پہاڑ نہیں بلکہ تو پیڑ بن جا, یہ اگر ہم انسان کو آ کے دیکھیں تو انسان جانور سے بدتر ہو جاتا ہے, ملائکہ سے افضل ہو جاتا ہے.
ٹھیک, اپنے اختیار کی بنیاد,
اپنے اختیار کی بنیاد کے اوپر. اگر خداوند متعال بغیر اس انسان کے اختیار کے اس کو آ کے وہ ترقی یا تنزلی دے دے تو یہاں پر اس انسان کا اختیار, اس کا کردار کہاں سے رونما ہو پائے گا؟
اس کا امتیاز تب کیا رہ جائے گا؟
کیا تک امتیاز رہ جائے گا؟
کون سی خاص بات رہ جائے گی؟
بھائی خداوند متعال نے ارادہ کر کے ایک پہاڑ کو پہاڑ اور ایک پیڑ کو پیڑ بنا دیا.
ٹھیک,
لہٰذا نہ پہاڑ پہاڑ ہونے میں اس کے لیے کوئی اہمیت ہے, نہ پیڑ کے پیڑ ہونے میں.
اس کو بھی ایسے ہی جنتی بنا دیتا,
اس کو ایسے ہی جنتی بنا دیتا, اس کو ایسے ہی جہنمی بنا دیتا. مولا کائنات علیہ الصلوۃ والسلام نے ایک جگہ پہ بہت پیاری بات کہی ہے. جو لوگ یہ کہتے ہیں کہ خداوند متعال, یعنی جو ہم لوگ کام وام کرتے ہیں اس میں ہمارا کوئی ارادہ نہیں ہے, بلکہ سارا کا سارا ارادہ کس کا ہے؟ خداوند متعال کا. حضرت فرماتے ہیں, اور چھٹے امام سے بھی اسی مضمون کی روایت ملتی ہے, کہ اس سے زیادہ بری بات نہیں ہو سکتی کہ خداوند متعال لوگوں کو اختیار نہ دے اور پھر انہیں اٹھا کے جہنم میں بھیج دے.
صحیح بات, اختیار نہیں ہے, دس بستا ہے انسان کچھ نہیں کر سکتا.
جب یہ غلطیاں ہم کر رہے ہیں اس میں ہمارا کوئی اختیار ہی نہیں ہے
تو جہنم کیسا؟
جہنم کس بات کا بھائی؟
صحیح,
اور پھر آخرت میں آ کے ہم کو جہنم میں بھیجا جا رہا ہے, تو اس کا مطلب یہ کہ سارے انسانوں کو جنتی ہونا چاہیے, کیونکہ جو بھی ہوا ہے وہ کس کے ارادے سے ہوا ہے؟ خداوند متعال کے ارادے سے ہوا ہے.
ادھر سے بھی میں سمجھتا ہوں دوسری طرف بھی یہ سوال ہو سکتا ہے, جب ہم اپنے اختیار سے کچھ نہیں کر رہے ہیں تو جنت کا استحقاق کیسا؟
استحقاق کیسا بھائی؟
صحیح, ہم جنت کے مستحق ہو گئے ہیں, کس بنیاد پر مستحق ہوئے ہیں؟ ہم نے تو کچھ کیا ہی نہیں, ہماری طرف سے کچھ نہیں.
دیکھیے بہت سادی سی مثال ہے, آپ کسی بھی یونیورسٹی کسی بھی اسکول میں چلے جائیے, ایک بچہ پڑھ لکھ کے آتا ہے, ایک بچہ بغیر تیاری کیے ہوئے آتا ہے, دونوں ایگزام دیتے ہیں, ایک کا نمبر زیادہ آتا ہے ایک کا نمبر کم آتا ہے, تو یہاں پر دونوں مجبور تھے یا دونوں اپنی اختیار سے تیاری کر کے آئے تھے؟ اختیار سے تیاری کر کے آئے تھے.
صحیح,
یہ اپنی غلطیوں کو توجیہ کرنے کے لیے, یعنی جب انسان غلطی کرتا ہے اس کے پاس کوئی جواب نہیں ہوتا, دیکھیے یہ انسان بہت دیر میں مانتا ہے کہ میں نے غلطی کی ہے. اگر انسان ایک بار پلٹ کے اپنے گریبان میں جھانکے اور یہ قبول کر لے کہ غلطی میں نے کی ہے, بہت سے مسائل حل ہو جاتے ہیں.
صحیح بات, کچھ دیر کے لیے یہاں پر رکتے ہیں. بات ہماری یہ ہو رہی ہے کہ ارادہ انسان کا ضروری ہے تبدیلی کے لیے, تبدیلی قوم میں اس وقت تک نہیں آتی جب تک خود انسان نہ چاہے. یہی ارادہ اس کی امتیازی حیثیت کو قائم رکھتا ہے, یہی اس کا امتیاز ہے انسان کا کہ اس کے پاس ارادہ ہے, اختیار ہے. اگر اس کے پاس اختیار نہ ہو, ارادہ نہ ہو, تو پھر انسان انسان نہیں ہے, کسی کام کا نہیں ہے. کچھ دیر کے لیے یہاں پر رکتے ہیں, انشاءاللہ پھر. ناظرین میں شکر گزار ہوں آپ ہمارا ساتھ دے رہے ہیں. انسان ایک اختیار کا مالک ہے, اور جب وہ اختیار ہے اس کے پاس تب وہ ارادہ کرتا ہے, اور دو راہے پہ جب وہ آتا ہے تب اس کا اختیار ہے جو کہتا ہے کہ کبھی ادھر جائے یا کبھی ادھر جائے. اگر اس کے پاس اختیار نہ ہوتا تو اب یا ادھر جانا یا ادھر جانا معنی نہیں رکھتا ہے. بات ہماری آج یہ ہو رہی ہے کہ انسان کا ارادہ کس حد تک دخیل ہے اس کے بدلاؤ میں, اس کی ترقی میں اور اس کی تنزلی میں. علی عباس آپ ہمارے ساتھ ہیں. اب یہ جو بات ہوئی ہے اسی کو ہم دیکھتے ہیں قرآن کریم کے آئینے میں آ کر کے.
جی, جس آیت کی طرف ہم نے اشارہ کیا, سورہ مبارکہ رات کی آیت نمبر 11, ये एक बहुत बड़ा पैगाम है हमारे लिए। यानी खुदावंद मुताल इस आयत के अंदर शायद बहुत सी बातें उसने आके निचोड़ दिया है। देखिए, दो तरह की तरक्की है हमारे पास। कुछ तरक्कियां होती हैं फर्दी तरक्की, मिसाल के तौर पर किसी ख़ानदान में कोई एक बच्चा बहुत ही होनहार निकल गया, या किसी मुआशरे में कोई इंसान बहुत ही उसका टैलेंट ज़्यादा था, किसी आसमान
मकाम तक पहुंच
मकाम
गया।
तक पहुंच गया। फी हद नफ्से अगर देखा जाए तो ये अच्छी चीज़ है, लेकिन खुदावंद मुताल इसको नहीं चाहता, यानी सिर्फ इसको नहीं चाहता बल्कि एक कदम आगे खुदावंद मुताल चाहते कि मुआशरा तरक्की करे। ये फ़र्द की तरक्की मुआशरे की तरक्की नहीं है। जब एक मुआशरा तरक्की करता है तब समझ में आता है कि हाँ, यहाँ कुछ हो रहा है, यहाँ कोई इनकलाब आया है, यहाँ कोई तब्दीली आई है। इसी तरह से फर्दी तरक्की के अंदर फर्दी चाहत मिलाक है।
सही
भाई, आपने इरादा किया ये इस काम करने का तो आप ही करेंगे ना। लेकिन कौम की तरक्की में कुरान के नज़र से कौम का इरादा
कौम का
मियादा।
इरादा है,
आयत
कुछ
क्या कह रही
लोगों के
थी?
इरादा करने से बदलाव नहीं आता।
हत्ता युगय्यिरु मा बिअन्फुसे
हत्ता युगय्यिरु मा
हिम,
बिअन्फुसिहिम,
ये हिम जो है वो इशारा है कौम की
कौम की
तरफ,
तरफ सब लोग।
सब इरादा करें। मिसाल के तौर पर मैं आपको मुआशरे में शहरों में सफाई होना चाहिए, सफाई होना चाहिए, सब हर इंसान कहता है कि सफाई होना चाहिए, एक महल्ले में सफाई होना चाहिए, गली सड़क साफ होना चाहिए। इस सफाई में
सबको पसंद
सबको
है साफ
पसंद है,
सुथरा शहर, सबको
सबको
पसंद है।
पसंद है। कोई इंसान नहीं आपसे आपके कहेगा कि मगर हाँ मुझे गंदगी अच्छी लगती है, क्योंकि सफाई अच्छी चीज़ है। पूरा महल्ला के इरादा कर ले इल्ला एक घर को छोड़ के, वो इरादा ना करे, मैं छोड़ो जैसा है जाने दीजिए,
कूड़ा हम बाहर फेंकेंगे।
हम कूड़ा बाहर फेंकेंगे, हमें हमें कोई टाइम की रियायत नहीं है, जिस टाइम होगा हम बाहर फेंकेंगे। तो क्या बताइए, वो महल्ला साफ रह सकता है?
नहीं रह सकता।
नहीं रह सकता। सब ने इरादा किया एक को छोड़ के, नहीं हो पाया काम। क्यों? क्योंकि यहाँ जब तक सब एक दूसरे के साथ हाथ नहीं मिलाएंगे काम नहीं बनने वाला है।
सही, यहीं पर हज़रत अमीर सामने वाले की एक हदीस मुझे याद आ रही है कि शहर उस वक्त आबाद होते हैं जब शहर के लोग उसको पसंद करते हों।
जी,
शहर के लोग उसको पसंद करते हों
जब
तब जाके
पसंद करेंगे
शहर
तभी तो उसको आबाद
आबाद होता है।
करेंगे। लिहाजा हम आके देखें, देखिए इस्लाम सिर्फ, बल्कि ये कहना चाहिए दीनी तरीक़े का माना ये नहीं है कि हम हाफिज़ कुरान बन जाएं, हमारी नमाज की क़िरात बहुत अच्छी हो जाए, हम नमाज शब पढ़ने लगें। दीनी तरक्की का माना फ़क़त इन कुछ चीज़ों में आके महदूद नहीं हो जाता। दीनी तरक्की का मतलब ये है कि जितने अच्छे एंगल हैं हर एंगल से आप तरक्की करें,
तरक्की के जितने जाविये हो सकते हैं
हर अजाविये में,
हर जाविया हमारी ज़िंदगी में पाया जाए, कहीं पे कमज़ोरी ना दिखाई दे,
चाहे वो तरक्की मादी हो चाहे वो तरक्की मानवी हो।
बैलेंस।
ये नहीं कि आप एक तरफ से इतना ज़्यादा झुक जाइए कि दूसरा वाला हिस्सा पूरी तरह से उठ जाए ऊपर, नहीं। इस वक्त हमारे पास ऐसे माशरे मौजूद हैं जिस माशरे से अभी ये प्रोग्राम नाजरीन की खिदमत में पेश किया जा रहा है, आप देखें बहुत से हवालों से जहाँ मानवी एतबार से तरक्कियाँ हुई हैं इस माशरे में, मादी हवाले से भी बेहद तरक्कियाँ हुई हैं।
सही,
और जिन लोगों ने देखा है वो इस बात की गवाही देंगे, और जिन लोगों ने नहीं देखा है, हम यहीं से दुआ करते हैं कि खुदावंद मुताल ने तौफीक दे वो ज़्यारत के ऊपर आए और
देखें नज़दीक
देखें।
से।
तो ऐसा नहीं है कि हम हाथ पे हाथ रख के बैठें, तस्बीह लेके कमरा बंद करके और दुआ करना शुरू कर दें परवरदिगारा हमें जन्नत में पहुँचा दे, सवाब मिल सकता है, जन्नत में पहुँचेंगे या नहीं ये हमें नहीं पता, ये दो अलग अलग चीज़ें हैं, इसके ऊपर गौर करना है। हम कमाल तक पहुंच रहे हैं या नहीं, हमें तरक्की हो रही है या नहीं, हमारी रूह खुदावंद मुताल की तरफ परवाज कर रही है या नहीं।
सही, दूसरे ये खुद ये हम देखें कि हमारी ख्वाहिश क्या है, क्या मैं जन्नत में पहुंचूं या कौम जन्नत में पहुंचे।
देखिए यहाँ पे बहुत अच्छा सा सवाल किया जा सकता है, वो ये है कि अगर एक फैमिली है, मसलन माँ है, बाप है, दो तीन बच्चे हैं उसमें, दादा दादी नाना नानी, मसलन जॉइंट फैमिली है, मसलन एक अच्छे एक 10-12 लोग उसके अंदर रह रहे हैं, और खुशहाल हैं, एक दूसरे से बहुत अच्छा रابطہ है, क्या इनका दिल नहीं चाहेगा कि आखिरत में भी यही फैमिली इसी तरह से बाकी रहे,
इसी तरह से सजी रहे, ये घराना इस तरह से सजा रहे
चाहेगा
एक दूसरे
इनका?
के साथ।
कम से कम ये इन मियाँ बीवी का तो दिल चाहेगा ना, अगर एक दूसरे से मोहब्बत रखते हैं तो इनका भी दिल चाहेगा कि जब उस दुनिया में हम मशहूर हों तो ये रابطہ हमारा
ना टूटे।
ना टूटे बाकी रहे। तो उसकी पहली शर्त ये है कि दोनों इस बात की जमानत लें कि दोनों जन्नती होंगे ना, अगर एक जन्नती हो गया और दूसरा जन्नती नहीं हुआ तो क्या होगा?
बेवफाई है।
ये यानी आप इस हवाले से भी देख लें तो भाई कम से कम हमें जन्नत को हासिल करना पड़ेगा, हमें तरक्की करना पड़ेगी। यानी एक अजीब चीज़ है, यानी किस तरह से मैं अर्ज़ करूँ नाज़रीन की खिदमत में, यानी ये बातें ऐसी नहीं है कि बहुत ज़्यादा इसके ऊपर सोचने की ज़रूरत है, बहुत ज़्यादा समझाने की ज़रूरत है,
बड़ी सादी सादी और आसान सी
बहुत
बातें
फितरी
हैं।
बातें हैं,
फितरी बातें हैं जिसको कहा जाए,
बहुत
बहुत
फितरी
अच्छा
बातें हैं। लेकिन इतना ज़्यादा हम इस मादी दुनिया में उलझ गए हैं, इतना ज़्यादा हमने अपने आप को इसके अंदर खो दिया है कि हम इससे बाहर निकल के सोच ही नहीं पाते हैं कि भाई इसके अलावा और कुछ भी है दुनिया में।
सही, कभी कभी घबराहट होने लगती है कि अगर हम दीन से करीब आए, नहीं मालूम हमें क्या क्या छोड़ना पड़
क्या क्या
जाएगा।
छोड़ना पड़ेगा, ऐसा
ऐसा
कुछ
नहीं
नहीं
है,
है।
सब कुछ अपनी जगह रहेगा।
बस दीन आके उसको आपके लिए इस तरह से पेश करेगा कि ये काम आपको खुदा से नज़दीक कर सकता है,
और खूबसूरत बना देगा उसे,
खूबसूरत बना
आपकी
देगा।
मादी जिंदगी को, दुनियावी जिंदगी।
देखिए हम लोग का एक मज़ा होता है, मिसाल के तौर पर हिंदुस्तानी मज़ा थोड़ा चटपटा मज़ा है। इस मज़े के सामने अगर मैं कोई ऐसा खाना जो फीका हो पेश कर दूँ, उसको कैसा लगेगा?
नहीं चलेगा।
नहीं चलेगा, ठीक है। लेकिन कुछ दिन के बाद, कुछ दिन खाते 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 जब इस ज़बान का मज़ा बदल जाए तब क्या होगा? तो वही खाना उसको क्या है?
अच्छा लगेगा।
हाँ, यही मसला कुछ हमारी रूह के साथ भी है। हमारी रूह इतना ज़्यादा मादियात के अंदर उतर जाती है कि उसका मज़ा ही मादी बन जाता है। अब जब उसके सामने जो है वो दीनी बातें, मानवी बातें पेश की जाती हैं तो पहले उसको थोड़ा सा अजीब लगती हैं कि ये क्या हुआ, ये कैसी बातें हैं, ये तो आज तक के नहीं सुनी थी, ये तो आज तक के समझ में नहीं आई थी। लेकिन अक़ल के दायरे में जब आके उसको बैठ के वो सोचता है तो उसको लगता है कि हाँ ये बातें क्या हैं, सही हैं। तो लिहाजा दरख्वास्त यहाँ पे ये की जाती है कि भाई कुछ मरतबा, एक बार दो बार करके देखिए, ताकि धीरे धीरे जो है वो आपका जायका क्या हो, बदले।
बदले,
जब आप इस ट्रैक पे धीरे धीरे आ जाएंगे तो खुद ब खुद आपके अंदर शौक होगा कि आप इस काम को करें।
सही बात। वक्त हो चला एक ब्रेक का, बात यहाँ पर अभी ख़त्म नहीं हुई है, कुछ देर के लिए हम और आपके मेहमान रहेंगे। अभी हम देखना चाहेंगे इसी मौजू को नहनुल बलागा के आईने में। अभी तक हमने बात की आयत के तनाजुर में, यही मौजू हमारा जारी रहेगा नहनुल बलागा के आईने में, कहीं जाइएगा नहीं, एक ब्रेक के बाद। जी नाज़रीन, बात हमारी हो रही है कि इंसान का इरादा बाकायदा दखील है उसकी तरक्की में और उसकी तनज़ुली में। कौम का इरादा बाकायदा दखील है, जब तक कौम ना चाहे, पूरी कौम ना चाहे, कौम में बदलाव नहीं आता। हमने आयत के ज़ैल में अभी देखा कि जब तक कौम नहीं चाहेगी अपने को बदलना, अल्लाह उनको नहीं बदलेगा।
जी
ठीक है, नहजुल बलागा क्या कहती है?
नहजुल बलागा में खुतबा नंबर 177 177 एक जुमला है मौला कायनात अलैहिस्सलाम का, अगर हम इस बात के ऊपर यकीन रखते हैं कि मौला कायनात अलैहिस्सलाम का कलाम वही की तरह है तो ज़रा हमें गौर से इसको सुनना पड़ेगा और समझना पड़ेगा, जिस तरह से हमने आयत की बात को सुना गौर से। हज़रत फरमाते हैं वाईनुल्लाह मा काना कौमुन कत्तु फ़ी ग़ज़ नेमतिन मिन आईशिन फ़ज़ाल अन्हुम इल्ला बिज़ुनूबिनिज तरहुहा। कि खुदा की कसम, देखिए जैसे वहाँ खुदा वंद मुताल ने कहा था इन्ना के साथ, ताकीद के साथ, हज़रत को कोई ज़रूरत नहीं कसम खाने की, लेकिन मतलब इतना अहमियत रखता
है,
बात इतनी मुहिम है कि हज़रत कसम खा के करें वाहिमुल्ला खुदा की कसम, माँ काना कौमुन कत्तो, हरगिज़ हरगिज़ कोई भी कौम, देखिए दोबारा बात फ़र्द की नहीं है, एक की बात नहीं हो, हज़रत बात किसकी कर रहे हैं?
कौम
की कर रहे हैं। यानी ये जुमला हज़रत का तफसीर है इसी आयत की कि खुदा की कसम कोई भी कौम जो नेमत में थी और बहुत ज़्यादा उसके पास नेमतें थीं, ये नेमतें उससे नहीं छीनी गईं, मगर ये कि वो कौम गुनाहों में गिरफ्तार हो गई।
बिला वजह नहीं छीन ली गई, بغیر کسی سبب کے، پہلے انہوں نے کچھ کیا اس کے بعد نعمتیں دور ہوں.
اوپر قرآن نے کہا تھا خدا تبدیل نہیں کرتا، تبدیلی دونوں طرح کی ہوتی ہے، تنزلی سے ترقی کی طرف، ترقی سے تنزلی کی طرف.
یہ نعمتوں کی طرف اشارہ کیا ہے حضرت
جی
امیر
حضرت نے دوسرے سائٹ کو آگے بیان کیا، اس رخ کو بیان کیا ہے کہ دیکھو اگر تمہیں کبھی لگے کہ نعمتیں تمہاری قوم سے اٹھی جا رہی ہیں، اگر تمہیں لگے کہ آج ہمارے قوم میں واقعاً جس معیار کے علماء ہوتے تھے نظر نہیں آ رہے ہیں، اگر تمہیں لگے کہ ہم پہلے بہت کچھ تھا ہمارے پاس لیکن آج ہمارے پاس کم چیزیں ہیں، اگر تمہیں لگے کہ نعمت تم سے لی جا رہی ہے تو سمجھ جانا تم نے کیا کیا ہے، گناہ کیا ہے.
دو منٹ ہمارے پاس رہتے ہیں
جی. گناہوں کا ایک مصداق کفران نعمت کرنا. کفران نعمت کا سیدھے الفاظ میں یہ معنی ہے کہ نعمت کو جہاں یوز کرنا چاہیے آپ اس کو وہاں یوز نہ کریں. سیدھی سیدھی دو چار باتیں، تو سب سے پہلے ہمیں آ کے اس بات کا خیال رکھنا ہوگا کہ ہم کفران نعمت نہ کریں بلکہ شکر نعمت کریں. شکر نعمت کا مطلب یہ ہے کہ نعمت کو جہاں استعمال کرنا ہے جیسے خدا نے کہا ہے ویسے استعمال کریں، پھر آپ دیکھیے اس کا اثر کیا ہوگا، خدا بندہ مطالعہ آپ کو ترقی دے گا.
ایک منٹ میں خلاصہ پوری گفتگو
جی، تو خلاصہ یہ ہوا کہ ہماری ترقی یا ہمارا تنزل، یہ دونوں ٹکا ہوا ہے ہمارے ارادے کے اوپر. جب ہم اور ہماری قوم آ کے ایک اچھائی کا ارادہ کرتی ہے، سب ایک دوسرے کے ساتھ ہاتھ ملاتے ہیں، خدا بندہ مطالعہ اس کے اندر برکت دیتا ہے اور اس کو عروج دیتا ہے. لیکن یہی قوم اگر کفران نعمت کرتی ہے، مولا کائنات علیہ الصلوۃ والسلام فرماتے ہیں یہ قوم اپنے گناہوں کی وجہ سے خصوصاً اگر اس کے اندر کوئی گناہ رائج ہو گیا، لوگ امر بالمعروف و نہی عن المنکر نہیں کرتے، خدا ونت مطال اس نعمت کو ان سے چھین لیتا ہے،
نعمتوں سے محروم ہو جاتی ہے ایک قوم اپنے گناہوں کی وجہ سے.
اور سب سے بڑی نعمت جس سے ہم محروم ہیں وہ ہے ہمارے امام کا ہمارے درمیان نہ ہونا.
آخر میں بڑا حساس جملہ مولانا نے کہا ہے اور اس پر کاش وقت ہوتا ہمارے پاس آدھے گھنٹے کا اور، تو یہیں سے ایک بات دوبارہ پھر سے شروع کرتے، سوچتے کہ اتنی بڑی نعمت ہے اور محروم کیوں
محروم
ہو گئی بشریت، بشریت کیوں محروم ہو گئی ایک حجت خدا سے. الحمدللہ علی عباس صاحب میں شکر گزار ہوں،
شکریہ.
وقت اس سے زیادہ اجازت نہیں دیتا ہے، بات کو آگے بڑھائیں. امید ہے کہ اس حوالے سے اگر کوئی بات، کچھ سوال ناظرین کے ذہن میں رہا ہو تو اس کو جواب مل گیا ہوگا. انشاءاللہ اگلے ہفتے ہم کوشش کریں گے پھر ایک اور کڑی کے ساتھ، ایک نئے موضوع کے ساتھ آپ کی خدمت میں حاضر ہوں. آپ کو خدائے رحمان و رحیم کے حوالے کرتے ہیں. خدا حافظ.